अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णा सार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
बाँकेको खजुरामा आयोजित मेलामा धार्मिक अगुवाको रथारोहण, सामाजिक सद्भाव कायम गर्न सबैलाई मिल्न धर्मगुरूहरूको सुझाव।
बर्दियाको बाँसगढी बजार क्षेत्रमा सड़क मिचेरै पक्की घर बनाइदिई, मध्यपश्चिमका ग्रामीण सड़कमा रूट परमिट बिनै सार्वजनिक बस गुड्दै।
बाँकेमा 2.5 वर्षको अवधिमा महिला जलाइएका 8 घटना, ती मध्ये 3 मृत्यु, उन्मुक्तिले महिलामाथि हुने क्रूरता बढ़ाउँदै।
र रूकुममा नागरिक उड्डयनको भवन सेनाले फिर्ता गरेन, दादरकोटको भेरीमालिका स्थित सामुदायिक वनमा अवैध खोटो संकट।
साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको कृषि व्यवसाय अनुदान सहयोग मार्फत आधुनिक मौरी पालनका लागि कृत्रिम आधार चाका उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न अनुदान वर्ग 3 अन्तर्गत सम्झौता भए बमोजिम क्रियाकलाप भइरहेको छ। मध्य र सुदूरपश्चिममै मैनलाई प्रशोधन गरी उत्पादित कृत्रिम आधार चाका उत्पादन भइरहेको पनि सहर्ष जानकारी गराउँदछौ। शुद्ध मह मौरी सम्बन्धी सम्पूर्ण जानकारी चाहिएमा सम्पर्क गर्नुहोला। ओम शिवशक्ति मौरी पालन उद्योग, कोहलपुर 11, प्रोपाइटर पुरमल बस्नेत। मोबाइल नम्बर 98483-51025। महासेवन दीर्घ जीवन।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
अब पश्चिम डायरी विस्तारमा। शुरूमा धार्मिक अगुवाको रथारोहण गरिएको प्रसंग छ। बाँके बागेश्वरी गाविस खजुरामा मुस्लिम बाबा र हिन्दू चेलाको सँगै जोडिएको मजार छ। यी जनविश्वासका कारण मुसबेटुवा बाबाको नामले प्रसिद्ध धार्मिक आस्थाको केन्द्रमा दुवै समुदायका धर्मावलम्बी पुस्तौदेखि एकसाथ पूजा गर्छन्। उक्त मजारबारे कायम जनविश्वासलाई पुष्टि गर्ने गरी मुस्लिम अगुवा अब्दुल जब्बार मन्जरी र बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको हिजो रथारोहण गरिएको छ। उनीहरू एउटै रथमा खजुरा बजार परिक्रमा गरेको बताइएको छ। दुवैले त्यही मजारमा च्यादर चढ़ाउनु भएको थियो। मजारमा हिन्दू र मुस्लिम बाबाको समाधि भएको वर्षौंदेखि सुन्दै आएका छौं। त्यसैको नमूनाका लागि हिन्दू मुस्लिम अगुवालाई रथ एकसाथ पूजा गर्ने व्यवस्था मिलाएका हौं। दुई धर्मगुरूलाई एकसाथ पूजा गर्ने वातावरण बनाएका तिलकवीर सुनारले भन्नुभयो, यसले जनविश्वासलाई सार्थक बनाएको छ, धार्मिक सद्भाव अझ कसिलो पारेको छ। मजार पूजापछि धर्मगुरूहरूले सामाजिक सद्भावका लागि सबै मिल्नुपर्ने सुझाव दिनुभएको छ। मुस्लिम अगुवा मन्दिरले पनि धार्मिक सद्भाव कायम गर्नका लागि आग्रह गर्नुभएको छ। बागेश्वरी महन्तका योगीले सबैले धर्मलाई सम्मान गर्नुपर्ने बताउनुभयो। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
सड़क अतिक्रमण गरी बनाइएका संरचना हटाएर सड़क विस्तार गर्ने अभियान चलिरहेको बेला पूर्व पश्चिम राजमार्गमा पर्ने बाँसगढ़ी नगरपालिका बजार क्षेत्रमा भने सड़क अतिक्रमण गरी पक्की संरचना निर्माण भइरहेको छ। बर्दियाको खबर हो। सड़क मापदण्ड मिचेर घर बनिरहँदा नगरपालिका मुख दर्शक बनेको स्थानीयको आरोप छ। पक्की संरचना सड़कको 20 भागबाट दायाँ बायाँ 31 मिटर छाडेर बनाउनु पर्ने सड़क ऐन 2031 छ, तर मापदण्ड भित्रैको जग्गामा पक्की संरचना निर्माण भएको छ। सड़क मिचेर निर्माण गरेका घर टहरासँग स्थानीय उद्योग वाणिज्य संघ र नगरपालिकाले कर असुली रहेको सम्बद्ध स्रोतले जनाएको छ। अवैध रूपमा निर्माण भएका संरचनाबाट मासिक 500 देखि 1000 असुल्ने गरेको स्रोतको दावी छ। नगरपालिकाका कार्यकारी प्रमुख बखत खड्काले 25 देखि 30 मिटर बीचमा झुक्याएर संरचना खड़ा गरेको स्वीकार गर्नुभएको छ। निर्मल घिमिरेले बर्दियाको खबर नागरिकमा लेख्नुभएको छ।
रियाना ढपालीको धपक्क बलेको अनुहार हेर्दा लाग्छ उहाँको जीवनबाट दुःख दूर भइसक्यो। त्यही सुन्दर अनुहारभित्र लुकेको पीड़ाको घाउ भने आलै छ। साढ़े दुई वर्ष अघिको घटना सम्झदा उहाँको अनुहारमा एकाएक तुवालो ढाक्छ। जिउँदै जलाउन खोज्ने पति गाउँमा स्वतन्त्र हिडुल गरिरहेको देख्दा मनमा झन आक्रोशको ज्वाला दन्किन्छ। आजको नागरिक दैनिकमा कलेन्द्र सेजवाल नेपालगंजबाट लेख्नुहुन्छ, दाइजो नल्याएको न्यूमा मलाई जिउँदै जलाएर मार्न खोज्ने त्यो अपराधी गाउँमा निष्फिक्री घुमिरहेको छ। हिर्मिनी आठ अहिरपूर्वाकी रिहानले भन्नुभयो, प्रहरी प्रशासनलाई जति गुहार्दा पनि सम्हाल्दैन, पतिले मलाई उल्टै धम्की दिइरहेको छ। शरीरमा आगो लगाउने अपराधीमाथि कानूनी कार्यवाही नहुँदा थुप्रै महिला रिहानाको नियति भोग्न विवशन। अपराधीलाई उन्मुक्ति दिँदा पीड़कको मनोबल बढ़ेर घटना दोहोरिने गरेको छ। रिहाना प्रकरणपछि मात्र बाँकेमा महिला जलाइएका आठवटा घटना जिल्ला प्रहरी कार्यालयको तथ्याङ्गमा छ। ती मध्ये तीनजनाको ज्यान गएको छ। यस्तै घटनाको श्रृंखलामा जोड़िएकी पछिल्लो पात्र हुनुहुन्छ बाँके गाउँकी 23 वर्षीय अनिसास खटिक। विवाह राति घरायसी विवादमा पति राजेन्द्रले उहाँको शरीरमा मट्टीतेल छर्केर आगो झोसे। 50% भाग जलेकी उहाँलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। राजेन्द्र फरार छन्। राजेन्द्रको खोजीमा हामीले विशेष टोली खटाएका छौं। उडा प्रहरी इन्चार्ज राजन गौतम भन्नुहुन्छ, उहाँको परिवार र ससुरालीतिरका मान्छेलाई पनि खोजीमा सहयोग गरिरहेका छन्। बाँकेमा महिला जलाउने घटना विकराल रूपमा बढ़ेको छ। महिला जलाइन्छ, जलाउनेमाथि कार्यवाही हुँदैन। महिला अधिकार कर्मी बिन्दु कुंवर भन्नुहुन्छ, दोषीमाथि कार्यवाही नभएकाले यो क्रम रोकिएको छैन। घटनापछि अधिकांश महिलाले पति वा पीड़क विरूद्ध उजुरी नदिनु अर्को कमजोरी पनि हो।
नेपालगंजमा दिन दहाडे एक व्यक्तिको 3,65,000 रूपियाँ लुटिएको छ। सुर्खेत रोड स्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर फर्कदै गरेका बागेश्वरी होमवाइफ कम्पनीमा कार्यरत दिनेश कजेललाई काउसो दलेर लुटिएको प्रहरीले जनाएको छ। काउसो सिलाएर सहन नसकेर मोटरसाइकलमा झोला राखेर रा बाथरूम जाँदै गर्दा मोटरसाइकलमा सवार व्यक्ति पैसा लिएर फरार भएको हो। वडा प्रहरी नेपालगंजका इन्चार्ज राजेन्द्र गौतमले मोटरसाइकलमा झोला राखेको छेन भरमै घटना भएको बताउनुभयो। लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाल नागरिक उड्डयन कार्यालय रूकुम सल्लेको भवन गत 5 वर्षदेखि नेपाली सेनाको कम्पाउण्डभित्र रहेको छ। यसबारे सरकारलाई निकाय भने देखेको नदेखे चाहिँ गरिरहेका छन्। रूकुम जिल्ला सदरमुकाम खलंगा सल्ले विमानस्थल नजिकै रहेको 200 मिटर क्षेत्रफलमा फैलिएको 4 कोठी पक्की भवन 2068 सालदेखि नेपाली सेनाले भोगचलन गर्दै आएको विमानस्थलका अधिकृत दीपक केसीले जानकारी दिनुभयो। कार्यालयको भवन फिर्ता गर्न पटक पटक अनुरोध गरे पनि सेनाले फिर्ता नगरेको केसीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।
रूट परमिट जारी नभएका मध्यपश्चिमका ग्रामीण सड़कमा सार्वजनिक बस गुड्ने क्रम बढ़ेको छ। यसले सवारी दुर्घटनाको जोखिम पनि बढ़ेको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 अनुसार इजाजत बिना कुनै पनि सड़कमा बस चलाउन पाइँदैन। यातायात व्यवस्था विभागले रूट परमिट जारी नगरेको मुगुको गमगढ़ी, जाजरकोटको रिम्ना, रूकुमको चौरजारी र चाइना बगर क्षेत्रमा सार्वजनिक बस गुड़िरहेका छन्। त्यस्तै बाँकेभित्र बगौड़ा, बैजापुर, सीतापुरमा स्थायी रूट परमिट बिना गाड़ी गुड़िरहेका छन्। बर्दियाको ठाकुरद्वारा, मनाउगोला यात्रु बोकेर बिना परमिट बस गुड़िरहेका हुन्छन्। यातायात विभागले रूट परमिट जारी गरेको स्थानमा भाड़ादर कायम भएकाले यात्रु ठगिने सम्भावना हुँदैन। तर परमिट नभएका सड़क खण्ड र अस्थायी रूट परमिट जारी भएका सड़कमा यात्रु भाड़ामा ठगिने गरेका छन्। वर्षौंदेखि रूट परमिट बिना गाड़ी गुड़िरहँदा सम्बन्धित निकाय मौन छ। ग्रामीण सड़कमा रूट परमिट बिनै बस, टेकेन्द्र बस्वालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा बाधी पीड़ितहरूको संघर्ष समिति
जुन राहतको घोषणा भएको छ त्यसलाई चाहिँ अलिकति छिटो छरितो र हामी ग्राउण्ड लेभलबाट पनि यो समस्याहरू छन् भनेर हामीले राखिदियो भने उताबाट राहत वितरण पनि सहजता होस् भन्ने हेतुले हामीले समन्वय समिति एउटा चाहिँ गठन गरेका छौँ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगंजको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो, महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साड़ी लेंगा चोलो कुर्ता सुरुवाल वन पीस टू पीस प्लाजा र लेगिज लगायतका फेसन सँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेशन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेशन सँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेशन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अङ्ग असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363899।
कस्तो उच्च विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98582580877।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानून अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौं। रङ्गी चङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौं। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू!
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि।
ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि बौता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक, सम्पर्क नम्बर 081520615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णा सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढी पीड़ितहरू हिजो नेपालगञ्जमा भेला भए। 2070 साल साउन अन्तिम सताएको बाढीबाट विस्थापित भएका उनीहरूले सरकारले आफूहरूलाई व्यवस्था गरेको गुनासो गरेका छन्। उनीहरूले भूकम्प पीड़ित सरह बाढी पीड़ितहरूलाई पनि राहत दिनुपर्ने माग गरेका छन्। सरकारलाई दबाव दिन उनीहरूले समन्वय समिति समेत गठन गरे। उक्त समितिले कसरी सरकारलाई दबाव दिन्छ? थप कुराकानी गर्दै क्षेत्रीय बाढी पीड़ित समन्वय समितिका संयोजक सुर्खेतका बलबहादुर थापा।
हाम्रो बाढी गइसकेपछि पहिला पनि एकचोटि सरकारले 1,25,000 राहतको चाहिँ व्यवस्था गरेको थियो। त्यसपछि मन्त्री परिषद पारित भइसकेको थियो, 1,25,000 रुपियाँ हामीलाई सहजै रूपमा प्राप्त भएन। कतिपय पहिलो किस्ता चाहिँ आएर कतिपय साथीहरूले पहिलो किस्ता बुझ्नुभयो, अरूले चाहिँ पहिलो किस्ता समेत पाउनु भएन, दोस्रो किस्ता आउँदै आएन। त्यस्तो खालको समस्या भयो। 2 वर्षसम्म पनि हामीले त्यही दोस्रो किस्ताको लागि बसिराख्नुपर्ने अवस्था चाहिँ त्यो सिर्जना भयो। अहिले त्यो अवस्था सिर्जना नहोस्, अहिले मन्त्री परिषदबाट 2 क्याटेगोरी बनाएर बाढी पीड़ितलाई राहत दिने एउटा प्रक्रिया थालनी भएको छ। एउटालाई चाहिँ 3,00,000 रुपियाँ, अर्कोलाई 3,00,000 50,000 रुपियाँ, जग्गा नभएकोलाई 3,50,000 रुपियाँ दिने भनेर जुन राहतको घोषणा भएको छ त्यसलाई चाहिँ अलिकति छिटो छरितो र हामी ग्राउन्ड लेभलबाट पनि यो यो समस्याहरू छन् भनेर हामीले राखिदियो भने उताबाट राहत वितरण पनि सहजता होस् भन्ने हेतुले हामीले समन्वय समिति एउटा चाहिँ गठन गरेका छौँ।
बाढी गएको 3 वर्षै पुग्न लागिसक्यो, अहिलेसम्म तपाईँहरूले राहत पाउनु भएको छैन, अब अहिले संघ समिति गठन गर्नुभएको छ, यो समितिले के गर्छ?
माथिल्लो निकायमा समन्वय गर्ने कामहरू गर्छौँ, यसलाई चाहिँ चाँडो राहत एउटा राहत चाहिँ ग्राउन्ड लेभलसम्म पुगोस् भन्नका लागि, सहज होस् भन्नका लागि चाहिँ हामीले सहजताको लागि भूमिका खेल्छौँ। यदि भएन भने लास्टमा अब यो उताबाट राहत आउँदै आएन भने हामीले यसलाई चाहिँ सङ्घर्षको रूपमा पनि लैजानुपर्ने हुन्छ अगाडि।
तपाईँहरूलाई जति पनि रकम तोकिएको छ आवास निर्माणको लागि, जग्गा खरिदको लागि भनेर, यो पर्याप्त छ?
अहिले जस्तो यो 3 लाख रुपियाँ घर बनाउनको लागि दिने भनेर भनिएको छ, 3 वर्ष पछाडि दिँदैछ हामीले यो राहत, र 3 वर्षसम्म हामी त्रिपालमा छैनौँ। अहिले कतिपय साथीहरूले आफ्ना बाख्रा बेचेर, आफ्ना गाईवस्तु बेचेर, अथवा चाहिँ समूहबाट अथवा सहकारीबाट ऋणहरू निकालेर लगभग आफ्ना टहराहरू बनाइसकेका छन्। यसलाई चाहिँ अब यो राहतहरू चाहिँ एकमुष्ट दियो भने हामीले अलिकति सहज हुन्छ। गम्भीर पीडित बराबर दिने भनेर भनेको छ, त्यो चाहिँ लगभग ठिकै छ। त्यसलाई चाहिँ छिटै दियो भने, होइन एकमुष्ट रूपमा हामीले घर बनाउनको लागि दियो भने लगभग राम्रै हुन्छ। आवास निर्माणको त एउटा छँदैछ, होइन हाम्रो त यो हाम्रो भूकम्प पीडित जस्तो समस्या छैन, हाम्रो बाढीले हाम्रो सबै जग्गाहरू समेत सबै बगाएर लगेको छ, हामीले जग्गा छँदै छैन। जग्गाको लागि पनि एउटा 50,000 मात्रैको व्यवस्था गरेको छ, 50,000 हामीले कहीँ पनि जग्गा किन्न सकिरहेको छैनौँ, जग्गा किन्नै हामीले चाहिँ एकदम ठुलो ऋण लागिरहेको छ, यो ठुलो भयङ्कर समस्याको रूपमा सिर्जना भएको छ। सम्भव भएसम्म त सरकारले हाम्रो के अरे जग्गाको पनि व्यवस्था गरेर त्यसमा आवास निर्माण गरिदिएको भए झनै राम्रो हुने थियो। यदि त्यो पनि सम्भव छैन भने हामीले जति रातहरू रातको घोषणा गरेका छ त्यो रात रकम चाहिँ एकमुष्ट दियो भने हामीले एकदम सहज हुन्छ।
तपाईँहरूले अहिलेसम्म पनि कुनै पनि राहतका कार्यक्रमहरू नपाउँदा भोग्नु परेका समस्याहरू के छन्?
यो हो, अब चिसो छ, चिसोमा यो कठ्याङ्ग्रिएर हामीले चाहिँ दिन गुजारा गरिराख्नु परेको छ, खाने खर्चको व्यवस्था छैन, कतिपय यहाँ इन्डिया गएर चाहिँ आफ्नो गुजारा गरिरहेछौँ हामीले, होइन अहिलेसम्म सरकारले चाहिँ सरकारको ढिलासुस्तीले गर्दाखेरि अब विद्यार्थीहरू बालबालिकाहरू अहिले धुलोमा खेलेर यत्रो 2-3 वर्षसम्म उनीहरूको जिन्दगी त्यतिकै 3 वर्ष पछाडि ब्याग भएको छ, यस्ता खालको समस्या धेरै छन्।
तपाईँहरू बसिरहेको ठाउँमा फेरि पनि बाढी पस्ने सम्भावना रहन्छ, तपाईँका सम्पत्तिहरू गुम्ने फेरि पनि डर हुनसक्छ, त्यसैले त्यस्ता समस्याहरू फेरि नदोहोरिन् भन्नको लागि कसरी पहल थाल्न आवश्यक देख्नुहुन्छ? यहाँले
सिस्टम चाहिँ अलिक क्रिएट गर्नुपर्छ सरकारले चाहिँ, यो 2-3 चोटि भइसकेको छ, होइन यो पहिला पनि यो बाढीले चाहिँ क्षति पुर्याइसकेको थियो, त्यसलाई चाहिँ व्यवस्था गर्यो, फेरि 71 सालको बाढीले भयङ्कर ठुलो क्षति गर्यो, त्यसलाई चाहिँ मध्यनजर गरेर एउटा चाहिँ जग्गा खरिदका लागि रकम अपुग भए पनि केही हदसम्म चाहिँ हामी खुसी छौँ। तत्काल यो राहत प्राप्त भयो भने हामी चाहिँ कहीँ न कहीँ त्यो अपुग भए पनि हामी आफ्नो बलबुताले ऋण सापट गरेर कहीँ न कहीँ गएर टिकेर हामी आफ्नो गुजारा गर्न सक्ने अवस्था हुन्छ, यसको लागि सरकारलाई छिटै पहल गरिदिन म अनुरोध गर्छु।
क्षेत्रीय बाढी पीड़ित समन्वय समितिका संयोजक सुर्खेतका बल बहादुर थापा र सावित्री गिरी। अब बाँकी प्रसंग, बैतडीको हाज गाविसलाई बाल विवाह शून्य गाविस घोषणा गर्न बाल विवाह गर्नेको 3 पुस्ते नामावली सार्वजनिक गरिने भएको छ। गाविस स्तरीय बाल सञ्जालका प्रतिनिधि दलबहादुर भण्डारीले बाल विवाह जस्तो अपराध गर्नेको 3 पुस्ते नाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।
कुष्ठरोगको दृष्टिकोणले बाँके देशभरकै उच्च जोखिममा रहेको पाइएको छ। धनुषापछि बाँकेमा कुष्ठरोगीको संख्या धेरै देखिएपछि बाँके उच्च जोखिम जिल्लाको सूचीमा दर्ज भएको हो। भारतसँग सीमा जोडिएको बाँके बर्दिया लगायतका जिल्लामा हिजोदेखि कुष्ठरोग निवारण गर्न 5 दिने अभियान समेत शुरू भएको छ। पश्चिम डायरीमा सद्भाव फैलाउँदै खजुरा महोत्सव
यस क्षेत्रमा रहेको मुसबेटा बाबाको प्राङ्गणमा जुन मजार छ त्यस मजारमा दुवैले सामूहिक रूपमा जुन एउटा च्यादर चढाएर आफ्नो विधि अनुरूप जुन मन्त्र उच्चारण गरेर यस मेलालाई सफल बनाउने जुन एउटा धार्मिक सन्देश दिनुभएको छ
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाउ स्वस्थ रहौ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार 5 बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्ग्यानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 98682323 98682323।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाली स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको, दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ,
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
हेर हेर भाँडा माझेको ताल, भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, म आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यक्रम गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो, बाल बालिकालाई संलग्न गराई गैर कानूनी कार्य आफू पनि नगरौं, अरूलाई पनि गर्न नदिऊ।
यदि बाल बालिकालाई यौन दुर्व्यवहार, लागु औषध ओसार प्रसार, बाल श्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। धार्मिक सद्भावका हिसाबले अति महत्वपूर्ण बाँकेको बागेश्वरी गाविसको खजुरामा व्यापारिक महोत्सव शुरू भएको छ। मसबेटवा बाबा मजारमा सामाजिक र धार्मिक सद्भाव झल्किने प्रस्तुतिसँगै महोत्सव शुरू भयो। महोत्सव आयोजना स्थल पनि हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको सद्भावको प्रतीक हो। चुनाव महोत्सवमा भेटिएका सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
नीरज कुमार भट्ट। यस मेलाले यस क्षेत्रको मात्रै नभएर यस पुरै जिल्लाको, पुरै नेपाल अधिराज्यदेखि लिएर म त अन्तर्राष्ट्रिय स्तरसम्म भन्न चाहन्छु, एउटा बेग्लै किसिमको एउटा चाहिँ धार्मिक सन्देशले प्रदान गरेको छ जस्तो मलाई लागेको छ। हाम्रा दुवै धर्म गुरुहरूले यस क्षेत्रमा रहेको मुसबेटा बाबाको प्राङ्गणमा जुन मजार छ, त्यस मजारमा दुवैले सामूहिक रूपमा जुन एउटा च्यादर चढाएर आफ्नो विधि अनुरूप जुन मन्त्र उच्चारण गरेर यस मेला सफल बनाउने जुन एउटा धार्मिक सन्देश दिनुभएको छ।
मंगल थापा पर्यो, म पनि यहाँ मेला घुम्न आएको परिवार लिएर। अब यसमा चाहिँ सबै ठिकै छ, राम्रो छ। अब हिन्दू मुस्लिमको जुन चाहिँ रथ यात्रा गर्नुभयो त्यो चाहिँ असाध्यै राम्रो लाग्यो। यसमा चाहिँ धार्मिक सद्भावमा चाहिँ सबै ठिकै छ, राम्रो लाग्यो। यसमा चाहिँ
चित्रबाट राणा, अहिले यो मेलामा कृषि शीर्षको सबैको प्रदर्शन गराएर खजुरा क्षेत्रलाई उजागर गराउने हुनन्, खजुरा क्षेत्रकै एउटा ऐतिहासिक थालिनी गरौँ भनेर चाहिँ अहिले सुरुवात भएको।
बाबुराम कुँवर, यो मेला दिन त धार्मिक सन्देश दिने होला, अरू के देला, यहाँ राम्रो राम्रो सन्देश दिन्छु भन्छ, राम्रो राम्रो मेला देखाइदिन्छु भन्छ, केटाहरूलाई रमाइलो गराउँछु भन्छ, अरू के होला र त्यही त होला नि।
मन बहादुर विष्ट, सबैले जागरण गरा नि, अब त्यस्तो कोही कोही चिज ल्याउने है, ठुल्ठुला चिज के छन् आफ्नो रोपेका, कोही होइन चिज फलहरू त्यही आएर हेर्नु गरे।
मोमिना खातुन हो, यो त अति नै राम्रो, यो गराउने हाम्रा जुन भाइहरू, युवा भाइहरू जो जमर्को गरे तिनीहरूलाई त मुरी मुरी धन्यवाद। उनीहरूले अहिले हामीले केही गर्न पर्छ, हाम्रो पहिचान पनि केही हुनुपर्छ, यो ठाउँमा हामीले केही देखाउनु पर्छ भन्ने कुरो जुन देश विदेशका चिजहरू पनि यहाँ हेर्न पाइन्छ, किन्न पाइन्छ भन्ने कुरो जुन सन्देश उहाँहरूले सबैलाई पुर्याउनको लागि काम गर्नुहुन्छ, धेरै राम्रो छ।
वेदनी पियागुरेल, यो कृषि मेला नै हो, अनि त्यसको साथसाथै यहाँ ऐतिहासिक एउटा बाबाको मन्दिर छ। यहाँ नेपालमा सायद कमै होला नि यस्ता हिन्दू र मुसलमानका बाबा दुईटाको यो एउटै मन्दिरभित्र त्यहाँ चाहिँ समाधि छ। समाधिलाई पूजा हिन्दू मुसलमान दुइटैले मिलेर गर्छन् एक अर्कालाई।
अब बाँकी खबरको श्रृंखला। फेरी मालिका नगरपालिका 1 सौनेफानी स्थित सामुदायिक वनमा अवैध रूपमा खोटो संकलन भइरहेको छ। खबर जाजरकोटको हो। उपभोक्ता समिति इलाका वन कार्यालय खलंगाका कर्मचारी र खोटो कम्पनी प्रतिनिधिको मिलेमतोमा अवैध दोहन भइरहे पनि प्रशासनले नियन्त्रणका लागि ध्यान नदिएको स्थानीयको गुनासो छ। जिल्ला वन कार्यालयको अनुमति र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन बिना नै उक्त वनमा खोटो संकलन भएको हो। कानूनी मापदण्ड पूरा नगरेरै ग्लोबल केमिकल्स प्राली अत्तरिया कैलालीले अवैध रूपमा साउनेपानी सामुदायिक वन क्षेत्रमा खोटो संकलन गर्दै आएको छ। जथाभावी खोटो संकलनबाट सल्लाहघारी नष्ट भएको उपभोक्ता दिनेश जङ शाहले बताउनु भएको छ। भीमबहादुर सिंहले जाजरकोटको यो खबर कान्तिपुरमा लेख्नु भएको छ।
ए माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले वैशाखको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ। स्थानीय तहको निर्वाचनबारे सबै दलहरूको मत अगेता रहेकाले माघको 15 गतेसम्म निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको हिजो नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले 2074 माघको पहिलो साताभित्र पारदर्शी र केन्द्रीय निर्वाचन हुने दावी समेत गर्नुभएको छ। त्यसका लागि पार्टीहरू मिल्नुको विकल्प नभएको उहाँको भनाई थियो।
बाँकेको दुई ठाउँमा आग लागि भएको छ। नेपालगंज दुई घरबारी टोल स्थित साबिर अली शेखले सञ्चालन गरेको फ्रिज रिपेयरिङ पसलमा विद्युत सर्ट भई आग लागि भएको हो। सोमबार बिहान 6:30 बजेतिर आग लागि हुँदा अन्दाजी 3 लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यसैबीच फतेपुर साथ बस्ने दलबहादुर बुढाथोकीको खरले छाएको घरमा भान्सा कोठाबाट 81 आगो सल्किँदा आगलागी भएको छ। आगलागीबाट भाँडा बर्तन अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
नेपालकै सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा आफ्नो शाखा विस्तार गरेको छ। स्थापनाको 80 वर्षपछि 129 शाखाका रूपमा कोहलपुरमा शाखा विस्तार गरेको हो। उक्त शाखाको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, बैंक संचालक समिति सदस्यद्वय प्राध्यापक डाक्टर उमाकान्त सिलवाल र डम्बर बहादुर भण्डारीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्लाधिकारी पन्तले घरमै पैसा राखेर अनुत्पादक गराउनुभन्दा बैंकमा राख्नु उपयुक्त हुने सुझाव दिनुभयो।
पश्चिम डायरीमा अब नागरिक मत। जिउँदै महिलामाथि आगो लगाउन सक्ने अमानवीय तथा क्रूर घटनाको जतिसुकै निन्दा गरे पनि कमै हुन्छ। त्यस्ता व्यक्तिलाई कानूनको कडघरामा ल्याएर पीड़ितलाई न्याय दिलाउनु पर्छ र महिला विरूद्धका हिंसामा सबै एक हुनुको विकल्प छैन। महिलामाथि हुने क्रूर तथा अमानवीय व्यवहार कसरी रोक्न सकिएला? बाँकी कोहलपुरकी देविका लामिछानेको विचार।
महिलाहरू एकदम आफै शिक्षित हुनुपर्छ, महिलाहरू आफू केही कार्यमा लगनशील हुनुपर्छ र आफू एउटा के अरे बेरोजगारी भएर बस्नुहुन्न र अनपढ महिलाहरूले पनि आफ्नो सिपमूलक कार्यहरू घरेलु केही आयमूलक सिपहरू लिए त्यसमा रोजगारी गराउन सकिन्छ। जस्तै खेतीपाती यस्ता त्यस्ता आफूलाई चाहिने हक अधिकारको बारेमा बुझ्नुपर्छ। तिनीहरूलाई कडाको भन्दा कडा सजाय दिनुपर्छ। जस्तो आज छुने भोलि छोड्ने खालको सजाय होइन र त्यसलाई जीवनभर नबिर्सिने सजाय दिनुपर्छ र त्यसले कहिले पनि महिलामाथि हुने अत्याचार गराउन नसकोस् र महिला देख्ने बित्तिकै आफूले गरेको त्यसलाई महसुस होस्, आफूले गरेको अपराध त्यसलाई महसुस होस् जस्तो भन्ने मलाई लाग्छ।
यिनै खबर सँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बाँकेको खजुरामा आयोजित मेलामा धार्मिक अगुवाको रथारोहण, सामाजिक सद्भाव कायम गर्न सबैलाई मिल्न धर्मगुरूहरूको सुझाव।
बर्दियाको बाँसगरी बजार क्षेत्रमा सड़क मिचेरी पक्की घर बनाइदिए, मध्यपश्चिमका ग्रामीण सड़कमा रूट परमिट बिनै सार्वजनिक बस गुड्दै।
बाँकेमा 2.5 वर्षको अवधिमा महिला जलाइएका 8 घटना, ती मध्ये 3 जनाको मृत्यु, उन्मुक्तिले महिलामाथि हुने क्रूरता बढ़ाउँदै।
र रूकुममा नागरिक उड्डयनको भवन सेनाले फिर्ता गरेन, जाजरकोटको भेरीमालिका स्थित सामुदायिक वनमा अवैध खोटो संकलन।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस्त, प्राविधिक सहयोगी गोपीसँगै विनोद र प्रिया विदा हुन्छौ। आज माघ 11 गते मंगलबार, जनवरी 24 तारीख। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।